नमस्कार। कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता, विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँहरूले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlinerediyonepal.gov.np र www.radionepal.gov.npmा संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू।
एमसिसी राष्ट्रको हितमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई।
संसदमा पास गर्नुपर्छ भनेर उहाँले निर्णय गर्ने ल्याउने, मैले ओलीले ल्याएको प्रस्ताव पास गर्न खोज्दैन, किन टाउको दुख्ने?
अर्ली इलेक्सनको सम्भावना नरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्पष्टोक्ति र काङ्ग्रेसको घर घर जाउँ काङ्ग्रेस जिताउँ अभियान अन्तर्गत रौतहटमा खटिनुभएका काङ्ग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङसँग गरिएको कुराकानी,
एउटा मात्रै तीन नाराहरू अब समाजमा प्रभावकारी छैन
लगायतका विषय लिएर उपस्थित भएका छौँ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमाले नेता भीम रावललाई एमाले सरकारले संसदमा एमसिसी दर्ता गर्दा कता हराउनु भएको थियो भनी प्रश्न गर्नुभएको छ। आज नुवाकोटको किस्पाङ गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले ओली सरकारले संसदमा पेश गरेको एमसिसी प्रस्ताव आफूहरूले पारित गरेको भन्दै यसको विरोध गर्नुको कुनै तुक नरहेको बताउनुभयो। प्रधानमन्त्री देउवाले आफू क्याबिनेटमा हुँदा एमसिसी संसदमा दर्ता गर्ने, मैले ओलीजीले ल्याएको प्रस्ताव पास गर्न खोज्दा किन टाउको दुखाउने भनी एमाले नेता रावललाई प्रश्न गर्नुभयो।
एमसिसी संसदमा पास गर्नुपर्छ भनेर एमालेका अध्यक्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीजीले संसदमा यो पेश गर्नुभएको हो। त्यस बेलाका अर्थमन्त्री उहाँकै पार्टीको हुनुहुन्थ्यो, तर भीम रावलजी सबभन्दा बढी एमसिसीको खिलाफ बोल्नुहुन्छ। आफू त्यो मन्त्रालयको मन्त्री हुने त्यस बेला किन राजमा गर्नु भएन? भीम रावलले खराब थियो भने भीम रावलले के हेरेर बसे त्यस बेला? अहिले किन विरोध गर्दैछन्? यदि खराब थियो भने उसले राजीनामा गर्नुपर्थ्यो, उसले खिलाफमा आउनु पर्थ्यो बाहिर, अहिले किन भन्छ? यस्ता दुईजनै कुरा गर्न पाइन्छ। संसदमा ल्याउने, संसदमा पास गर्नुपर्छ भनेर उहाँले निर्णय गर्ने ल्याउने, मैले ओलीले ल्याएको प्रस्ताव पास गर्न खोज्दैन, किन टाउको दुख्ने? त्यो पनि रावललाई औलाखेर टाउको दुखेका थिए। केपी शर्मा ओलीको सरकारका मन्त्री थिए उनी, त्यस बेला किन विरोध गर्नु भएन?
प्रधानमन्त्री देउवाले अमेरिकी अनुदान सहयोग एमसिसी राष्ट्रको हितमा भएको बताउनु हुँदै नेकपा एमाले नेतृत्वको सरकारले संसदमा पारित गर्न पेश गरेकाले अहिले त्यसलाई अघि बढाएको स्पष्ट पार्नुभयो।
सत्तारूढ दल नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका प्रतिनिधिहरूलाई जिताउन घर घर जाउँ काँग्रेस जिताउँ अभियानलाई तीव्रता दिएको छ। काँग्रेसले हालै मात्र संसदबाट अनुमोदन गरिएको अमेरिकी सहयोग परियोजना एमसिसीका विषयमा पनि सिङ्गो पार्टी पंक्ति र जनतालाई जानकारी गराई भ्रम चिर्नेर सत्य तथ्य बाहिर ल्याउने रणनीति पनि लिएको छ। काँग्रेसले चुनावी अभियानलाई सफल पार्न 77 जिल्लामा केन्द्रीय सदस्यहरू खटाएको छ, जस अनुसार अहिले नेताहरू जिल्ला जिल्लामा आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागी भएर स्थानीय स्तरदेखि नै कार्यकर्ताको भावना बुझ्ने कार्यमा सक्रिय छन्। यसै सन्दर्भमा आज हामीले रौतहट जिल्लामा खटिनुभएका केन्द्रीय सदस्य कल्याण गुरुङलाई जनताको जनभावना कस्तो पाउनु भयो भनी सोधेका छौँ।
हिजो रौतहटको गढोरामा उद्घाटन कार्यक्रम गर्यो, हजारौंको साथीहरूको सहभागिता थियो
हजुर।
र अब त्यहाँ जिल्ला कार्य समितिको बैठक बसेर हामीले सबै वडा जिल्लाबाट पठाउने प्रतिनिधिहरू तयार गरिसकेका छौँ र सबै जिल्लाबाट वडामा जाने प्रतिनिधिहरू वडामा जाने तयारी पनि गरिरहनु भएको छ। र आज राजपुर खरदबामा यो क्षेत्र नम्बर 2 क्षेत्रीय कार्य समितिले राखेको थियो, त्यहाँ पनि 100 संख्यामा उत्साहजनक सहभागिता थियो। र अहिले यो घर घर जाउँ काङ्ग्रेस जिताउँ अभियानमा हजारौँ नेपाली कङ्ग्रेसका यहाँ नेता कार्यकर्ताहरूको उत्साहजनक सहभागिता छ र हरेक काँधलाई भारी हरेक हातलाई जिम्मेवारी भन्ने नाराको साथ हामीले 1 बुथ 100 युथको अर्को नारा अगाडि सारेका छौँ, जसमा हाम्रा नेभी सङ्घ तरुण दलका साथीहरू अग्रसरतापूर्वक लागिरहनु भएको छ। त्यसै गरेर यो ट्रेड युनियनका साथीहरू पनि एकदम तदारुकताका साथ यसमा सहभागी हुनुभएको छ। र अहिले जनताको बिचमा जाँदाखेरिलाई जुन एमसिसीको भ्रम थियो, त्यो एमसिसीको भ्रम संसदबाट एमसिसी पास भइसकेपछि त्यो भ्रम लगभग हटिसकेको स्थिति छ। र एमसिसीको बारेमा जनताहरूले स्पष्ट हुने मौका चाहिँ अहिले जुन यो घर घर जाउँ काङ्ग्रेस जिताउँ अभियान छ, त्यसमा हामीले एमसिसीको बारेमा भएका भ्रमहरू चाहिँ चिन्ने प्रयास गरेका छौँ र जनताहरू स्पष्ट भइसक्नु भएको छ। वास्तवमा एमसिसी विकास परियोजना हो। यो परियोजना विद्युतको प्रसारण लाइन र सडकको विस्तार आयोजनासँग मात्र सम्बन्धित छ, अरू कुनै किसिमको गरिएको दुष्प्रचार जस्तो होइन। यो एमसिसी प्रतिको विश्वास पनि बढेको देखिन्छ। त्यसै गरी नेपाली कङ्ग्रेस स्थानीय तहमा निर्वाचित हुनुपर्छ, नेपाली कङ्ग्रेस वडा तहहरूमा निर्वाचित हुनुपर्छ, नेपाली कङ्ग्रेस निर्वाचित भएको नगरपालिकाहरू गाउँपालिकाहरूमा राम्रो विकास भएको यहाँ देखिन्छ। र सबै जनताहरूको भनाइ के हो भने अरू पार्टीले जितेका ठाउँहरूमा पनि नेपाली कङ्ग्रेसले गरेको विकास जस्तै विकास हुनुपर्छ, तर अरू पार्टीहरूले त्यो किसिमको विकास गर्न सकेनन्। त्यसैले नेपाली कङ्ग्रेसकै नेतृत्वमा नगरपालिकाहरू जित्नुपर्छ, गाउँपालिकाहरू जित्नुपर्छ, वडाहरू जित्नुपर्छ भन्ने आम जनतासँग कुराकानी हुँदाखेरि उहाँ
एमसिसीसँग काङ्ग्रेसको आगामी राजनीतिक यात्रालाई जोडेर पनि धेरै टिका टिप्पणी र भविष्यवाणीहरू गर्न लागेका छन् नि जो केही व्यक्तिहरू, उहाँहरूले गरेको भविष्यवाणी र यथार्थ के फरक छ कि कस्तो छ?
धेरै नै फरक छ। यो आम जनता यदि एमसिसी सदनबाट पास नभएको भए यो भ्रम उहाँहरूले सात पुस्तासम्म छर्न सक्नुहुन्थ्यो।
हजुर,
तर अब एमसिसी सदनबाट पास भइसकेपछि कङ्ग्रेसलाई उहाँहरूले जुन किसिमको आक्षेप लाउनु भएको थियो, जुन किसिमको भ्रम उहाँहरूले छर्नु भएको थियो, अब अहिले मात्र होइन सात पुस्तासम्म उहाँहरूले कङ्ग्रेसलाई एमसिसीको विषयमा कुनै आरोप लगाउने ठाउँै हुँदैन होइन। त्यो किसिमको चाहिँ दृढता आम जनतामा देखिन्छ कि कङ्ग्रेसले जे बोल्छ त्यही गर्छ, किनकि एमसिसीसँग संलग्न नेपाली कङ्ग्रेसको नेतृत्वको सरकार मात्र होइन कि अन्य दलका नेतृत्वको सरकारहरू पनि एमसिसीको विषयमा संलग्न, तर उनीहरू आफू संलग्न भए र पानीमाथिको उभानो गरेर उम्किने प्रयास गरे, यसबारे नकारात्मक टिप्पणी नकारात्मक चाहिँ हल्ला फैलाउने कामहरू गरे जुन नेपाली कङ्ग्रेसले गरे। नेपाली कङ्ग्रेस हिजो विपक्षमा बस्दाखेरि पनि एमसिसी पास हुनुपर्छ भनेको थियो, आज सत्तामा आउँदा पनि एमसिसी पास गर्यो। त्यसैले एमसिसी नै विकास परियोजना हो र यो विकास परियोजना जुन 500 मिलियन अमेरिकी डलर बराबरको अनुदान रकम छ, नेपालको लागि आवश्यक छ, नेपालको आर्थिक उन्नतिको लागि आवश्यक छ। त्यसैले नेपाली कङ्ग्रेसले ठिक गर्यो, सदनबाट पास गरायो, नेपाली कङ्ग्रेसको नेतृत्वमा सदनबाट पास भयो र नेपाली कङ्ग्रेसले सबै नेपालीको सिट चाहिँ उचो गर्यो। यदि यो पास नभएको भए अन्तर्राष्ट्रिय स्तरमा नेपाल सरकार प्रति विश्वास चाहिँ घटेर जान सक्थ्यो।
एमसिसीको सन्दर्भमा अब जनतामा कुनै पनि भ्रम छैन, त्यसो भए
भ्रमणको क्रममा मैले आम जनताहरूसँग कुरा गर्दा उहाँले स्पष्ट रूपमा राख्नुभयो, होइन नेपाली कङ्ग्रेसले राम्रो काम गर्यो, एमसिसीको बारेमा अब कसैलाई कुनै किसिमको भ्रम छैन, यो विशुद्ध विकास परियोजना हो भनेर सबैले दृढताका साथ भनिरहनु भएको छ, त्यो चाहिँ सकारात्मक कुरा हो।
हजुर, मधेसका जिल्लामा नेपाली काङ्ग्रेस एकदमै बोलियो थियो र बिचमा आएर केही परिस्थिति परिवर्तन हुँदाखेरि पछिल्ला दिनमा के कमजोर भएको हो कि भन्ने आकलन गर्न थालिएको थियो, अब फेरि काङ्ग्रेस प्रतिको उत्साह बढेको हो त्यसो भए मधेसतिर?
काङ्ग्रेस प्रति व्यापक जनलहर देखिएको छ, अन्य पार्टीबाट प्रवेशको क्रमहरू पनि व्यापक रूपमा भइरहेका छन्, प्रवेश गर्न चाहनेहरूको मानिसहरूको संख्या हजारौंको संख्यामा, त्यसैले हजारौंको संख्यामा अब नेपाली कङ्ग्रेसमा प्रवेश गर्ने जुन लहर चलेको छ त्यसले पनि के देखाउँछ भने नेपाली कङ्ग्रेसलाई केही दिन चाहिँ यो के अरे ओझेलमा पार्न सकिएला, तर सधैँभरि ओझेलमा पार्न सकिँदैन नेपाली कङ्ग्रेस प्रतिको हो। अहिले के देखियो भने नेपाली कङ्ग्रेस सबै जातिको पार्टी हो, नेपाली कङ्ग्रेस सबै धर्मको पार्टी हो, नेपाली कङ्ग्रेस सबै भेगको पार्टी हो, त्यसैले एउटा मात्रै तीन नाराहरू अब समाजमा प्रभावकारी छैन, अतिवादी नाराहरू स्थान अब समाजमा छैन भन्ने कुरा चाहिँ अब एकदम स्पष्ट भइसकेको छ। नेपाली कङ्ग्रेस तर्फ उहाँहरूको रुझान यस कारणले छ कि नेपाली कङ्ग्रेस सबै जातिको पार्टी हो, नेपाली कङ्ग्रेस सबै भाषाभाषीको पार्टी हो, नेपाली कङ्ग्रेस सबै धर्मका मान्ने मानिसहरूको पार्टी हो, नेपाली कङ्ग्रेस सबै भेगमा बस्ने नेपालीहरूको पार्टी हो, त्यसैले यो सबैको पार्टी सबै नेपालीको पार्टी भएको कारणले गर्दा नेपाली कङ्ग्रेसप्रति आज तराईमा व्यापक जनलहर आज देखिएको छ, व्यापक आकर्षण देखिएको छ, सबै ठाउँमा अब प्रदेशमा पनि नेपाली कङ्ग्रेस जित्ने स्थिति देखिन्छ, प्रतिनिधि सभाको क्षेत्रमा पनि नेपाली कङ्ग्रेस जित्ने स्थिति देखिन्छ र स्थानीय तहमा अधिकांश स्थानमा नेपाली कङ्ग्रेस जित्ने अहिले स्थिति देखिएको छ र स्थिति देखिन्छ। नेपाली कङ्ग्रेसको पक्षमा यतिको जनलहर मलाई लाग्छ 2048 सालमा थियो, 2048 सालपछि लगभग अब चुनाव हुँदा त 2079 हुन्छ, यतिको व्यापक जनलहर चाहिँ 2048 सालपछि तराईमा यतिको व्यापक जनलहर देखिँदैछ।
उहाँ हुनुहुन्थ्यो रौतहट जिल्लामा खटिनुभएका नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङ।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले पछिल्ला घटनाक्रमले जलवायु परिवर्तनको जोखिम बढाउँदै लगेको बताउनु भएको छ। ललितपुरमा आज आयोजित जलविद्युत परियोजनामा बाढ़ी पूर्व सूचना प्रणालीको व्यवस्था तथा स्थानीय निकाय संघको सहकार्य र समन्वय सम्बन्धी कार्यक्रममा उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमको उचित व्यवस्थापन नेपालका लागि चुनौती बन्दै गएको उल्लेख गर्नुभयो। मन्त्री भुसालले जलवायु परिवर्तनको प्रत्यक्ष असर हाम्रा नदीनाला तथा वरपरका बस्तीमा बढ़ी परेको र जलवायु परिवर्तनको असर निरन्तर बढ़ने क्रममा रहेकाले त्यसका लागि जिम्मेवार मुलुक प्रभावित राष्ट्रलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो।
वर्तमान परिस्थितिमा नवीकरणीय ऊर्जा विश्वकै लागि अपरिहार्य आवश्यकता रहेको हामीले देखेका छौँ। छिमेकी राष्ट्रका साथै समग्र दक्षिण एसियाकै लागि पनि नेपालको नवीकरणीय ऊर्जा केन्द्र बन्ने हामीले देखिराखेका छौँ। हामी जलविद्युत आयोजनाहरूलाई दिगो बनाउने तर्फ पनि उन्मुख हुन जरुरी छ, किनकि अहिले सरकारले 30 वर्षका लागि दिन्छ, तर त्यो राष्ट्रको स्रोत एउटा गुणस्तरीय आयोजना बनाएर 30 वर्ष अवधि सक्दा पनि जस्ताको तस्तै राज्यलाई बुझाउने हामीले शर्त गरेका हुन्छौँ। त्यसैले त्यो ढङ्गको गुणस्तरीय जलविद्युत आयोजना बन्नु हाम्रो राष्ट्रको निम्ति पनि आवश्यक छ। एउटा हामी जिम्मेवार नागरिक पनि हौ, व्यवसायी मात्रै होइन, त्यो कर्तव्य पनि हो भन्ने म ठान्छु। नेपाल सरकारले पनि देशमा उत्पादित विद्युतलाई देशभित्रै खपत बढाउन तथा छिमेकी राष्ट्रलाई निर्यात गर्न आवश्यक नीति नियम र वातावरण तयार गरिरहेको र जलविद्युतलाई दिगो विकासका निम्ति चाहिँ प्रयास गरिरहेको कुरा यहाँहरूलाई विदितै छ। पछिल्ला घटनाक्रमहरू निहाल्दा जलवायु परिवर्तनका कारण उत्पन्न भएको र हुने जोखिमहरू र सोको उचित व्यवस्थापन नेपालका लागि चुनौतीको विषय देखिएको र त्यसको प्रत्यक्ष असर हाम्रा नदीनाला तथा वरपरका बस्तीहरूमा उच्चतम देखिन्छ। बाढी पहिरो जस्ता प्रकोपहरूका कारण ठूलो धनधनको क्षति हुन पुगेको र सोबाट जलविद्युत आयोजनाहरूमा समेत निकै असर परेको छ। त्यसैले जलविद्युत आयोजनाहरू गुणस्तरीय र भरपर्दो तवरले निर्माण गर्न, विभिन्न प्रकोपका कारणहरूबाट आइपर्ने जोखिमलाई सुरक्षित राख्न आवश्यक कदमहरू अपनाई आयोजनाको दिगो विकास गर्न अत्यन्तै आवश्यक छ। जलविद्युत आयोजनाहरू सुरक्षित नभएमा नेपालको अर्थतन्त्र नै जोखिममा छ।
मन्त्री भुषालले जलविद्युत आयोजना गुणस्तरीय र भरपर्दो तवरले निर्माण गर्न तथा विभिन्न प्रकोपका कारण आइपर्ने जोखिमबाट सुरक्षित राख्न आवश्यक रहेको उल्लेख गर्दै आयोजनाको दिगो विकासका लागि सुरक्षित कदम चाल्नु पर्ने बताउनुभयो। जलविद्युत आयोजना सुरक्षित नभएमा देशकै अर्थतन्त्रमा असर पर्न सक्ने तर्फ सचेत गराउँदै उहाँले जोखिम न्यूनीकरण गरी आयोजना निर्माण गर्नका लागि आवश्यक नीति तथा निर्देशिका बनाउन तथा विभिन्न निकायसँग समन्वय गर्न ऊर्जा मन्त्रालयले आवश्यक पहल गर्ने विश्वास दिलाउनुभयो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्ली इलेक्सनको सम्भावना नरहेको बताउनु भएको छ। धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले एमाले 2 पटक संसद विघटन गर्यो र अहिले संसद चल्न नदिएर अर्ली इलेक्सनबारे भ्रम फैलाइरहेको बताउनुभयो। एमालेको अवरोधका कारण 6 महिनादेखि संसद सहज रूपमा चल्न नसकेका बेला सत्तारूढ गठबन्धनभित्र अर्ली इलेक्सनबारे छलफल भइरहेका विवरण सार्वजनिक भइरहेका बेला अध्यक्ष प्रचण्डले अब नियमित निर्वाचन हुने मात्र स्पष्ट पार्नुभयो। अध्यक्ष प्रचण्डले आगामी वैशाख 30 गते स्थानीय तहको निर्वाचन घोषणा भइसकेकोले बमोजिम प्रक्रिया अगाडि बढ्ने बताउनुभयो। यस्तै सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेस सहभागी हुने पनि प्रचण्डको भनाई छ। तत्कालीन नेकपा विभाजनपछि सुदूरपश्चिम सरकारमा मन्त्री हेरफेर भए पनि माओवादी केन्द्रले नेतृत्व गरिरहेको छ। माओवादी अध्यक्ष प्रचण्डले काँग्रेस सुदूरपश्चिम सरकारमा सहभागी हुने बारे छलफल भइरहेको बताउनुभयो। अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीका केही मन्त्रीलाई फिर्ता बोलाएर काँग्रेसलाई प्रदेश सरकारमा सहभागी गराउने सहमति भएको पनि जानकारी दिनुभयो। हाल सुदूरपश्चिम सरकारलाई काँग्रेसको समर्थन रहे पनि सरकारमा भने काँग्रेस सहभागी छैन। 11 सदस्यीय मन्त्री परिषद 7 एकीकृत समाजवादी र 4 माओवादी केन्द्रबाट मन्त्री छन्।
अब अन्तर्राष्ट्रिय प्रसंग। तेहरानका विदेश मन्त्री हुसेन अमीर अब्दुल्लाहियान वार्ताका लागि भोलि मस्को प्रस्थान गर्नुहुनेछ। विदेश मन्त्रालयका अनुसार इरानसँगको जारी आणविक सम्झौता सम्बन्धी वार्ता रूसले पश्चिमा राष्ट्रहरूसँग सुरक्षा ग्यारेन्टीको माग सार्वजनिक गरेको केही दिनपछि टुटेको थियो। भियनामा भएको 10 महिनाको वार्ताले प्रमुख शक्तिहरू इरानको आणविक कार्यक्रमलाई नियमन गर्ने सन् 2015 सम्झौता नवीकरण गर्ने नजिक पुगेका थिए, तर रूसले युक्रेनमाथि आक्रमण गरेपछि लगाइएको पश्चिमी प्रतिबन्धले इरानसँगको व्यापारलाई नोक्सान नगर्ने ग्यारेन्टी माग गरेपछि वार्ता फेरि रोकियो।
अब खेल। अन्डर 19 राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता चैत 6 गतेदेखि फाप्ला क्रिकेट मैदान धनगढीमा हुने भएको छ। चैत्र 11 गतेसम्म हुने प्रतियोगितामा समूह ए र समूह बी गरी 7 टोलीको सहभागिता रहने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। समूह एमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेश रहेका छन्। यस्तै समूह बीमा प्रदेश 1, मधेस प्रदेश र गण्डकी प्रदेश रहेका छन्।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यही सकिन्छ। कार्यक्रमबाट सहकर्मीहरू विद्याप्रसाद उपाध्याय, सरिता खनाल, अर्जुन श्रेष्ठ र म मुकुन्द भण्डारी बिदा हुन्छौ। नमस्ते।